پیغمبر اسلام کو اپنی زندگی میں اتنی کامیابی حاصل ہوئی کہ آپ عرب سے لے کر فلسطین تک کے علاقے کے حکمراں بن گئے۔ رسول اللہ ہونے کی وجہ سے آپ کی زبان قانون کا درجہ رکھتی تھی۔ آپ ایسے لوگوں کے درمیان تھے جو آپ کی عقیدت و تعظیم اتنی زیادہ کرتے تھے جو کبھی کسی انسان کی نہیں کی گئی۔ حدیبیہ کی بات چیت کے موقع پر عروہ بن مسعود قریش کے سفیر کی حیثیت سے آئے تو وہ یہ دیکھ کر حیران رہ گئے کہ جب آپ وضو کرتے ہیں تو لوگ دوڑ پڑتے ہیں کہ آپ کا غسالہ زمین پر گرنے سے پہلے ہاتھ پر لے لیں اور اس کو تبرک کے طور پر جسم پر ملیں۔ انس رضی اللہ عنہ کہتے ہیں کہ انتہائی محبت کے باوجود ہم لوگ آنکھ بھر کر آپ کو نہیں دیکھ سکتے تھے۔ مغیرہ کہتے ہیں کہ کسی صحابی کو آپ کی رہائش گاہ پر دستک دینے کی ضرورت ہوتی تو وہ ناخون سے دروازہ کھٹکھٹاتا تھا۔ جابر بن سمرہ کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم سرخ چادر اوڑھ کر چاندنی رات میں سو رہے تھے، میں کبھی چاند کو دیکھتا کبھی آپ کو، بالآخر میں نے یہی فیصلہ کیا کہ آپ چاند سے زیادہ خوش نما ہیں۔ فَإِذَا هُوَ أَحْسَنُ عِنْدِي مِنَ الْقَمَرِ۔ حنین میں جب جنگ کے شروع میں مسلم فوج کو شکست ہوئی اور مخالف فوج نے آپ کے اوپر تیروں کی بارش شروع کر دی تو آپ کے ساتھیوں نے آپ کو گھیرے میں لے لیا۔ وہ سارے تیر اپنے ہاتھ اور جسم پر اس طرح روکتے رہے جیسے وہ انسان نہیں لکڑی ہیں، حتیٰ کہ بعض ساتھیوں کا یہ حال ہوا کہ ان کے جسم پر ساہی کے کانٹے کی طرح تیر لگنے لگے تھے۔ اس قسم کا مرتبہ اور عقیدت آدمی کے مزاج کو بگاڑ دیتا ہے، وہ اپنے کو دوسروں سے بڑا سمجھنے لگتا ہے، مگر آپ لوگوں کے درمیان بالکل عام انسانوں کی طرح رہتے۔ کوئی تلخ تنقید یا اشتعال انگیز رویہ آپ کو آپ سے باہر کرنے والا ثابت نہ ہوتا۔ صحیحین میں حضرت انس رضی اللہ عنہ سے منقول ہے کہ ایک دیہاتی آیا، اس نے آپ صلی اللہ علیہ وسلم کی چادر کو زور سے کھینچا جس کی وجہ سے آپ کی گردن میں نشان پڑ گیا، پھر بولا محمد میرے یہ دو اونٹ ہیں، ان کی لات کا سامان مجھے دو، کیونکہ جو مال تیرے پاس ہے وہ نہ تیرا ہے نہ تیرے باپ کا ہے۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا مال تو اللہ کا ہے اور میں اس کا عبد ہوں۔ پھر دیہاتی سے پوچھا جو برتاؤ تم نے مجھ سے کیا اس پر تم ڈرتے نہیں؟ وہ بولا نہیں۔ آپ نے پوچھا کیوں؟ اس نے کہا مجھے معلوم ہے کہ تم برائی کا بدلہ برائی سے نہیں دیتے۔ آپ صلی اللہ علیہ وسلم یہ سن کر ہنس پڑے اور حکم دیا کہ دیہاتی کو ایک اونٹ کا بوجھ جو اور ایک کی کھجوریں دے دی جائیں۔ آپ پر خدا کی حیبت اتنی طاری رہتی کہ آپ بالکل عجز اور بندگی کی تصویر بنے رہتے تھے، بہت کم بولتے، چلتے تو جھک کر چلتے، تنقید سے کبھی خفا نہ ہوتے۔ کپڑا پہنتے تو فرماتے کہ میں خدا کا بندہ ہوں اور بندوں کی طرح لباس پہنتا ہوں، انما انا عبد البس کما یلبس العبد۔ کھانا کھاتے تو ادب کے ساتھ بیٹھ کر کھاتے اور فرماتے کہ میں بندوں کی طرح کھانا کھاتا ہوں، انا اکل کما یاکل عبد۔ اس معاملے میں آپ کے نزاکت احساس کا عالم یہ تھا کہ آپ کے ایک ساتھی نے آپ کو مخاطب کرتے ہوئے ایک بار کہا، ماشاء اللہ و ما شیتا، جو اللہ چاہے اور جو آپ چاہیں۔ یہ سنتے ہی آپ کے چہرے کا رنگ بدل گیا، آپ نے درشتی کے ساتھ فرمایا، جعلتنی للہ ندان، کیا تم نے مجھے اللہ کے برابر کر دیا؟ تم کو اس طرح کہنا چاہیے، ماشاء اللہ وحدہ، وہ ہوگا جو اللہ چاہے۔ اسی طرح ایک صحابی نے تقریر کرتے ہوئے کہا، من یطع اللہ و رسولہ فقد رشد و من یعصہما فقد غوا، جو اللہ اور رسول کی اطاعت کرے وہ راہ راست پر ہے، اور جو ان دونوں کی نافرمانی کرے وہ گمراہ ہے۔ آپ صلی اللہ علیہ وسلم نے یہ سن کر فرمایا، بئس خطیب القوم انت، تو قوم کا برا خطیب ہے۔ آپ صلی اللہ علیہ وسلم نے پسند نہیں فرمایا کہ اللہ اور رسول کو تثنیہ کی ایک ہی ضمیر میں جمع کر دیا جائے۔ پیغمبر اسلام کے یہاں تین لڑکے پیدا ہوئے جو بچپن ہی میں انتقال کر گئے، چار صاحبزادیاں بڑی عمر کو پہنچیں، چاروں حضرت خدیجہ کے بطن سے تھیں۔ حضرت فاطمہ رضی اللہ عنہا آپ صلی اللہ علیہ وسلم کی سب سے چھوٹی صاحبزادی تھیں۔ آپ حضرت فاطمہ سے بے حد محبت کرتے تھے، کسی سفر سے واپس لوٹتے تو مسجد میں دو رکعت نماز ادا کرنے کے بعد سب سے پہلے حضرت فاطمہ کے گھر جاتے، ان کے ہاتھ اور پیشانی کو چومتے، حضرت عائشہ سے جمی بن عمیر صحابی نے پوچھا، نبی صلی اللہ علیہ وسلم کو سب سے زیادہ محبوب کون تھا؟ انہوں نے جواب دیا، فاطمہ۔ مگر پیغمبر اسلام کی پوری زندگی آخرت میں ڈھل گئی تھی، اس لیے اولاد سے محبت کا مفہوم بھی آپ کے یہاں دوسرا تھا۔ ایک روایت جو نسائی کے سوا دوسری تمام کتب صحاح میں نقل ہوئی ہے یہ ہے کہ علی مرتضیٰ رضی اللہ عنہ نے ایک بار بن عبد الواحد سے فرمایا، میں تجھ کو فاطمہ بنت رسول کی ایک بات سناؤں جو سارے کنبے میں نبی صلی اللہ علیہ وسلم کو سب سے زیادہ محبوب تھی۔ ابن عبد الواحد نے کہا، ہاں۔ حضرت علی رضی اللہ عنہ نے کہا، فاطمہ کا یہ حال تھا کہ چکی پیستی تو ہاتھ میں چھالے پڑ جاتے، پانی کی مشک اٹھانے کی وجہ سے گردن میں نشان پڑ گیا تھا، جھاڑو دیتی تو کپڑے میلے ہو جاتے۔ انہی دنوں نبی صلی اللہ علیہ وسلم کے پاس کچھ خادم آئے، میں نے فاطمہ سے کہا، تم اپنے والد کے پاس جاؤ اور اپنے لیے ایک خادم مانگو۔ فاطمہ رضی اللہ عنہا گئیں، مگر وہاں ہجوم تھا، مل نہ سکیں۔ اگلے دن نبی صلی اللہ علیہ وسلم ہمارے گھر آئے اور پوچھا کہ کیا ضرورت تھی۔ فاطمہ چپ ہو گئیں، میں نے قصہ بتایا اور یہ بھی کہا کہ میں نے ان کو کہلا کر بھیجا تھا، نبی صلی اللہ علیہ وسلم نے सुनने के बाद फरमाया, ऐ फातिमा, खुदा से डरो, अपने रब के फराइज अदा करो, अपने घर वालों का काम करो, जब बिस्तर पर जाओ तो 33 बार खुदा की तस्बीह करो, 33 बार खुदा की हम्द करो, 34 बार खुदा की तकबीर करो, ये पूरा 100 हो गया, ये तुम्हारे लिए खादिम से बेहतर है। हज़रत फ़ातिमा रज़ी अल्लाह अन्हा ने यह सुनकर कहा, रदी तो अनिल्लाही व अनिल रसूल, मैं खुदा और रसूल से इस पर खुश हूँ। हज़रत अली रज़ी अल्लाह अन्हु कहते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने बस ये जवाब दिया और फ़ातिमा को खादिम नहीं दिया। पैगम्बर इस्लाम पर जो हकीकत खोली गई वो ये थी कि ये आलम बे खुदा नहीं है, इसका एक खुदा है और वही इसका खालिक और मालिक है। सारे इंसान इसके बंदे हैं और इसी के सामने बिलाखिर जवाबदेह हैं। मरने के बाद आदमी ख़त्म नहीं हो जाता बल्कि दूसरी दुनिया में अपनी मुस्तकिल ज़िंदगी शुरू करने के लिए दाखिल हो जाता है। वहां नेक आदमियों के लिए जन्नत का आराम है और बुरे लोगों के लिए जहन्नुम की भड़कती हुई आग। खुदा ने जब आपको इस हकीकत का इल्म दिया तो यह भी हुक्म दिया कि सारे इंसानों को इस हकीकत से आगाह कर दो। मक्के के किनारे सफा नाम की एक चट्टान थी जो उस जमाने में अवामी इस्तेमाल के लिए कुदरती स्टेज का काम देती थी। आपने सफा पर चढ़कर लोगों को पुकारा, लोग जमा हो गए तो आपने तकरीर की। आपने खुदा की अजमत बयान करने के बाद कहा, वल्लाही ला तमूतुन कमा तनामून वला तुब असुन्न कमा तस्ता खजून वला तुहास सबुन्न बिमा तामलून वला तुजवन्न बिल एहसान एहसानन व बिसुई सुअन व इन्नहा लजन्नतुन अबदन औ नारुन अबदन। जमहूरा कुतुबुल अरब, यानी खुदा की कसम, तुम्हें मरना है जिस तरह तुम सोते हो और फिर तुमको उठना है जिस तरह तुम जागते हो, और ज़रूर तुमसे हिसाब लिया जाएगा जो तुम करते हो, और फिर अच्छे काम का अच्छा बदला है और बुरे काम का बुरा बदला, और इसके बाद या तो हमेशा के लिए बाग है या हमेशा के लिए आग। ज़माने के ख़िलाफ़ किसी तरीक़े को आदमी सिर्फ ज़ाती तौर पर इख्तियार करे, उस वक्त भी अगरचे कदम कदम पर मुश्किलें पेश आती हैं, ताहम ये मुश्किलें जारहाना नौइयत की नहीं होती। ये मुश्किलें आदमी के जज्बात को ठेस पहुंचाती हैं, मगर वो आदमी के जिस्म को ज़ख्मी नहीं करती। ये ज़्यादा से ज़्यादा आदमी के खामोश सब्र का इम्तिहान होती हैं, मगर उस वक्त सूरत हाल बिल्कुल बदल जाती है जब आदमी ज़माने के ख़िलाफ़ एक आवाज़ का दाई बनकर खड़ा हो जाए, जब वो दूसरों से कहने लगे कि ये करो और वो ना करो। पैगंबर इस्लाम सिर्फ़ एक बंदे मोमिन न थे बल्कि पैगाम इलाही को वो दूसरों तक पहुंचाने का मिशन भी आपके सुपुर्द किया गया था। आपकी इस दूसरी हैसियत ने आपको पूरे अरब कौम से टकरा दिया। फाका से लेकर जंग तक सख्त तरीन हालात पेश आए, मगर 23 साल की पूरी जिंदगी में आप मुकम्मल तौर पर इंसाफ और तकवा पर कायम रहे। इसकी वजह यह नहीं थी कि आपके अंदर इंसानी जज्बात नहीं थे, असल यह है कि खुदा के खौफ ने आपको पाबंद बना रखा था। हिजरत के तीसरे साल मक्के के मुखालिफिन ने मदीना पर चढ़ाई की और वो मौरे का पेश आया जिसको गज़वे अहद उहद कहा जाता है। इस जंग में इब्तदान मुसलमानों ने फतह पाई, मगर इसके बाद आपके बाद साथियों की गलती से दुश्मनों को मौका मिल गया और उन्होंने पीछे से हमला करके जंग का नक्शा बदल दिया। ये बड़ा भयानक मंजर था। आपके अक्सर साथी मैदान जंग से भागने लगे, यहां तक कि आप मुसल्लह दुश्मनों के निर्गे में तन्हा हो गए। मुखालिफ हुजूम भूखे भेड़िए की तरह आपकी तरफ बढ़ रहा था। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने साथियों को पुकारना शुरू किया, इलैया इबादिल्लाह, खुदा के बंदो मेरी तरफ आओ। मिन रजुलुन युशरा लना नफसह, कौन है जो हमारे लिए अपनी जान कुर्बान करे, कौन है जो इन जालिमों को मुझसे हटाए, वो जन्नत में मेरा रफीक होगा। बहवाला सही मुस्लिम, वो कैसा हौलनाक समा होगा जब खुदा के रसूल की जबान से इस किस्म के अल्फाज निकल रहे थे। अगरचा आपके साथियों में से एक तादाद ने आपकी पुकार पर लब्बैक कही, मगर उस वक्त इतना इंतशार का आलम था कि आपके जान निसार भी आपको पूरी तरह बचाने में कामयाब न हो सके। उतबा इब्न अबी वक्कास ने आपके ऊपर एक पत्थर फेंका, यह पत्थर आपको इतने जोर से लगा कि होंठ कुचल गए और नीचे के दांत टूट गए। अब्दुल्लाह इब्न कमिया कुरैश का मशहूर पहलवान था, उसने आप सल्लल्लाहु अलैहि वसल्लम पर शदीद हमला किया जिसके नतीजे में लोहे की खुद की दो कड़ियां आपके रुखसार में घुस गईं। ये कड़ियां इतनी गहराई तक घुसी थीं कि अबू उबैदा इब्नुल जर्राह ने जब उनको निकालने के लिए अपने दांतों से पकड़कर खींचा तो अबू उबैदा रदियल्लाहु अन्हु के दो दांत टूट गए। एक और शख्स अब्दुल्ला बिन शहाब जहरी ने आपको पत्थर मारा जिससे आपकी पेशानी जख्मी हो गई। मुसलसल खून बहने से आप बेहद कमजोर हो गए, हत्ता के आप एक गड्ढे में गिर पड़े। मैदान में जब आप देर तक नजर नहीं आए तो मशहूर हो गया कि आप शहीद हो गए। इस दौरान में आपके एक सहाबी की नजर गढ़े की तरफ गई, वो आपको देखकर खुशी में बोल पड़े, रसूल अल्लाह यहां हैं। आपने उंगली के इशारे से उनको मना किया कि चुप रहो, दुश्मन को मेरी यहां मौजूदगी का इल्म न होने दो। फा इशारा इलैहि रसूल अन्नस अस्सुमतु नूरुल यकीन फी सीरतुल सैयदुल मुरसलीन मोहम्मद खुदरी सफा 130। ऐसे खौफनाक हालात में आपकी जबान से कुरैश के बाज सरदारों सफवान सुहैल हारिथ के लिए बद्दुआ के अल्फाज निकल गए। आपने कहा, وہ قوم کیسے فلاح پائے گی جو اپنے نبی کو زخمی کرے؟ آپ کی زبان سے اتنی بات بھی اللہ کو پسند نہیں آئی، اور جبرائیل خدا کی طرف سے یہ وحی لے کر آ گئے، لیس لک من الامر شیء او یتوب علیہم او یعذبہم فانہم ظالمون، بحوالہ سورۃ آل عمران آیت 128. تم کو معاملے کا کوئی اختیار نہیں، خدا یا ان کو توبے کی توفیق دے گا یا ان کو عذاب دے گا، کیونکہ وہ ظالم ہیں۔ خدا کی طرف سے اتنی تنبیہ کافی تھی، فوراً آپ کا غصہ ٹھنڈا ہو گیا، آپ زخموں سے نڈھال ہیں، مگر ظالموں کے حق میں ہدایت کی دعا فرما رہے ہیں۔ آپ کے ایک ساتھی عبداللہ بن مسعود رضی اللہ عنہ کہتے ہیں کہ اس وقت بھی گویا نبی صلی اللہ علیہ وسلم میرے سامنے ہیں، آپ اپنی پیشانی سے خون پونچھتے جاتے ہیں اور یہ کہہ رہے ہیں، رب اغفر لی قومی فانہم لا یعلمون، بحوالہ صحیح مسلم غزوہ احد جلد 2 صفحہ 108. خدایا میری قوم کو معاف کر دے کیونکہ وہ نہیں جانتے۔ اوپر جو واقعات نقل کیے گئے وہ اس قسم کے ان بے شمار واقعات میں سے صرف چند ہیں جو حدیث اور سیرت کی کتابوں میں بھرے ہوئے ہیں۔ یہ واقعات بتاتے ہیں کہ پیغمبر اسلام کی زندگی کس طرح انسانی کردار کا معیاری نمونہ تھی۔ یہ واقعات عمل کی زبان میں یہ سبق دیتے ہیں کہ انسان خدا کا بندہ ہے اور اس کو ہر حال میں خدا کا بندہ بن کر رہنا چاہیے۔ خدا اور بندے کے درمیان تعلق کا تقاضا ہے کہ بندے کے دل میں ہر وقت خدا کا اور اس کی آخرت کا طوفان برپا رہے۔ ساری کائنات اس کے لیے یاد الہی کا دسترخوان بن جائے، وہ ہر واقعے کو خدا کی نظر سے دیکھے اور ہر چیز میں خدا کا نشان پالے۔ دنیا میں کوئی معاملہ کرتے وقت وہ کبھی یہ نہ بھولے کہ بالآخر سارا معاملہ خدا کے ہاتھ میں جانے والا ہے۔ جہنم کا خوف اس کو انسانوں سے تواضع اختیار کرنے پر مجبور کرے، اور جنت کا شوق دنیا کو اس کی نظر میں بے حقیقت بنا دے۔ خدا کی بڑائی کا خیال اس کے ذہن پر اس قدر چھا جائے کہ اپنی بڑائی کا کوئی بھی مظاہرہ اس کو مضحکہ خیز دکھائی دینے لگے، کوئی تنقید اس کو مشتعل نہ کرے اور کوئی تعریف اس کے ذہن کو بگاڑنے والی ثابت نہ ہو۔ یہ ہے انسانی کردار کا وہ نمونہ جو خدا کے رسول صلی اللہ علیہ وسلم نے اپنے عمل سے ہمیں بتایا ہے۔